अच्छा सवाल है, सवाल ये है कि इंसान का सतर अगर खुला हो, घर में अकेला हो या जोजेन हो, तो क्या फरिश्तों के आने में वो रुकावट होता है? इसमें सतर का खुला हुआ होना, सतर का खुला रखना, ये फरिश्तों के आने में हाँ रुकावट तो बनता है, लेकिन इंसान इस वजह से आम तौर से मना किया जाता है कि सतर इंसान खुला हुआ ना रखें। सतर खुलने के वक्त भी इंसान जब कपड़े भी बदले तो उस वक्त भी बिस्मिल्लाह पढ़े, और आम हालात में सतर खुला हुआ न रखे कि हाँ वो फरिश्तों के आने में, रहमत के फरिश्तों के आने में माने बनता है। और तन्हाई में अगर घर पे हो, अकेले हो, तो सतर खुला रखना वैसे ही मना है, इलाय के कोई मजबूरी हो अलग बात है, कोई मजबूरी पेश आए अलग बात है, वरना आम हालात में मना है, और उस लिहाज से फरिश्तों के आने में भी रुकावट होती है। फिर एक और सवाल है कि अगर अपने घर वालों के लिए सालों साल दुआ मांग रहे हैं, लेकिन उनके आदतों और रवैये से दिल को बहुत अजीम तकलीफ़ होती है, इंसान ऐसे में उनके लिए, उनके साथ अपना तर्ज़ अमल कैसे दुरुस्त रखे? असल में हर शख्स की आदत मुख्तलिफ, हर शख्स का मिजाज मुख्तलिफ, अल्लाह ताला ने हमें दुआ का भी हुक्म दिया, दुआ के साथ असबाब का भी हुक्म दिया है, दोनों चीज़ों का हुक्म दिया है। तो और फिर ये भी ज़रूरी नहीं कि इंसान जो मांग रहा है वो पूरा पूरा जल्द इंसान अपनी नज़रों में देख ले कि ये हाँ पूरा होकर रहता है। कभी ऐसा होता है कि ज़िंदगी में वो चीज़ पूरी होती है, कभी उसके बदले में अल्लाह ताला आखिरत में इनामात देते हैं। दुआ बहरहाल फ़ायदेमंद चीज़ है, कोशिश करना किसी के भलाई के लिए फ़ायदेमंद चीज़ है, लेकिन अगर इंसान जो चाहता है वो ख्वाहिश इंसान की पूरी नहीं होती, कोई इंसान के साथ ऐसा मामला करता है जो इंसान को पसंद नहीं है, तो ये सोचे कि अच्छा इसके ज़रिए से भी कौन कर रहा है क्या है, असल ये सोचे कि जो कुछ हो रहा है अल्लाह के हुक्म से हो रहा है, और अल्लाह ताला इसके ज़रिए से, इस तकलीफ़ के ज़रिए से भी मुझे अल्लाह ताला कोई मज़ीद इनाम देना चाहते हैं, कोई फजीलत देना चाहते हैं, कोई दर्जा देना चाहते हैं, तो इसलिए ये तकलीफ़ भी मुझे महसूस हो रही है। तो उस तकलीफ़ को इंसान अपने लिए सिर्फ तकलीफ़ ना बनाए, बल्कि आखिरत के रफ़ दराजात और सवाब का ज़रिया बना ले, तो इंसान के लिए फ़ायदेमंद होगा। और फिर उसके साथ मज़ीद, उसके जिसने जो हमारे साथ इस तरह कर रहा है, इसलिए कि उसको तो उसके जहन में डालने वाला वो तो अल्लाह ताला की तरफ से है जो भी है, तो ये सोचें कि अच्छा ये तो वास्ता बन रहा है मेरे दराजात बुलंद होने का, दराजात मेरे लिए बुलंद करने का ज़रिया और वास्ता बन रहा है, तो ये तो बहरहाल इसका, इसमें मैं इसको क्यों कसूरवार करार दूं? और वैसे भी आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है कि जो तुम्हारे साथ बुराई करे उसके साथ अच्छाई करो, अहसन इला मन असा इलैक, ये असल जो अखलाक हैं आप सल्लल्लाहु अलैहि वसल्लम के। तो इसलिए इंसान कोशिश करता रहे, सवाब की उम्मीद रखे, और सवाब की उम्मीद जब होती है और इंसान को नज़र नहीं आता ना, असल बात यह है, लेकिन हम उसको इतना यकीन करें कि इस पर मुझे इतना सवाब मिल रहा है, इतने दराजात बुलंद हो रहे हैं, तो इंसान दिल में एक तरह से खुशी महसूस करने लगेगा। बहरहाल ये अपनी सोच इंसान बदल दे तो इंसान का रवैया भी बदल जाता है। कोशिश करें हुस्ने अखलाक से पेश आते रहें, अच्छा मामला, अच्छा रवैया रखें। सवाल यह है कि खाने की बहुत सी अशिया में चीज़ डाली हुई होती है, खासकर, अच्छा इन सब का क्या हुक्म है? चीज़ जो होती है उसमें अगर ये गालिब गुमान यकीन हो जाता है कि इसमें खिंजीर का कोई जुज़ इस्तेमाल नहीं किया गया, ये पक्का कर लें। اگر خنزیر کے اجزاء نہیں ہیں یا جن علاقوں میں جن ملکوں میں خنزیر کے اجزاء عموماً چیز کے لیے نہیں استعمال ہوتے ہیں تو عام طور پر چیز میں کوئی اس کے علاوہ کوئی ایسی چیز ہوتی نہیں جو جس کی وجہ سے وہ حرام ہو جائے. تو اس لیے عام اکثر چیز جو ہوں گے وہ حرام نہیں ہوں گے الا یہ کہ اس میں خنزیر کے کوئی اجزاء ہوں, وہ انسان معلوم کر لے کہ خنزیر کے اجزاء ہیں نہیں, عموماً نہیں ہوتے. تو اگر خنزیر کے اجزاء ہیں پھر تو ظاہر ہے اس میں حلت نہیں ہے, اور اگر خنزیر کے علاوہ جانوروں کا ہے تو اس کے علاوہ چیز میں کوئی ایسی عام طور پر جو چیزیں ڈالے جاتے ہیں اس میں کوئی ایسی چیز نہیں ہوتی کہ اس میں حرمت پائی جائے. امریکہ کینیڈا ایک ہی حکم ہے, عام طور پر یہ دونوں جگہوں میں ایک ہی طرح کے انگریڈینٹس استعمال ہوتے ہیں. تو عموماً خنزیر کا ہوتا بھی نہیں, عموماً جو سننے میں آیا کہ نہیں ہوتا, اور یہ بھی ہے کہ اس میں اور کوئی چیز عام طور پہ چیز میں ایسی نہیں ہوتی خنزیر کے اجزاء کے علاوہ کوئی ایسی چیز نہیں ہوتی جس میں حرمت کی کوئی وجہ پائی جائے. تو اکثر حلال ہوتے ہیں, انسان کوئی خاص کے بارے میں تحقیق کرنا چاہے تو کر لے. دوسرا سوال یہ ہے کہ پاکستان کی مصنوعات جیسے میزبان کی کمپنی پاکستان کی مصنوعات میں بعض مصنوعات وہ ہیں جن کے بارے میں کہا جاتا ہے کہ یہ قادیانیوں کی ہیں. اگر پتہ ہے کہ وہ قادیانیوں کی ہیں تو ان کی مصنوعات سے تو رکنے کا کہا گیا ہے, حکم دیا جاتا ہے, تو اس سے انسان بچ جائے. باقی ظاہر ہے پاکستان کی چیزیں, پاکستان کی مصنوعات استعمال کرنا عام حالات کے لحاظ سے تو پاکستان کی مصنوعات ظاہر ہے ٹھیک ہی ہیں, لیکن بس اتنا ہے کہ کوئی خاص اگر ایسی کمپنی ہے جو قادیانیوں کی ہے جس کے بارے میں پتہ ہو تو اب تو گوگل کا زمانہ ہے, انسان معلوم کر سکتا ہے کہاں سے ہے اور اس بارے میں معلومات مل جاتی ہیں. تو اگر کوئی قادیانی کمپنی ہے تو انسان اس میں بچتا رہے گا, اس کو استعمال نہ کرے. پھر یہ ہے کہ الصفا کے بارے میں کوئی جہاں تک میرا خیال ہے معتبر نہیں ہے. حلال حرام گوشت کے سلسلے میں تو لوگ بہت بے احتیاطی کرتے ہیں, الصفا کے بارے میں جہاں تک مجھے معلوم ہے کہ وہ معتبر نہیں ہے. ایک اور سوال ہے اچھا سوال یہ ہے کہ انسان جب نماز میں سلام پھیرتا ہے تو سلام پھیرتے وقت پہلا سلام پھیر لیا, اس کے بعد دوسرا سلام پھیر رہا ہے, تو درمیان میں سر کو روکنا ہے یا نہیں روکنا ہے؟ بہت سے لوگ ایسا ہی کرتے ہیں کہ پہلا سلام پھیرا اور سامنے سر جب قبلے کی طرف آیا تھوڑی دیر رکے اور پھر دوسرا سلام شروع کیا. رکنا نہیں ہے اس لیے کہ انسان پہلا سلام شروع کرے گا جب انسان کا چہرہ قبلے کی طرف ہوگا. السلام علیکم ورحمۃ اللہ جب کہے گا تو اس کا چہرہ جو ہے وہ پورا دائیں طرف مڑ چکا ہے, اور پھر ظاہر ہے کہ انسان درمیان میں سانس لیتا ہے ہلکا سا, رکنا نہیں ہے. یعنی روک کر دائیں طرف ظاہر ہے کہ ایک سیکنڈ کے لیے تو رکے گا انسان, اس لیے کہ السلام علیکم ورحمۃ اللہ کہہ رہا ہے. اس کے بعد پھر انسان مڑنا شروع کر دے اور قبلے کی طرف جب اس کا منہ پہنچے گا رکے بغیر, قبلے کی طرف جب اس کا چہرہ ہو جائے تو اس کے بعد دوسرا سلام شروع کر دے, السلام علیکم ورحمۃ اللہ, رکے بغیر. وہاں وقفہ نہیں کرنا کہ دیکھنے والوں کو وقفہ نظر آئے, لیکن ظاہر ہے دائیں طرف چہرہ تھا قبلے کی طرف آنے تک یہ وقفہ ہے, لیکن چہرہ نہیں رکے گا, چہرہ تو چلتا رہے گا, لیکن جب چہرہ سامنے کی طرف ہوگا اس وقت انسان السلام علیکم ورحمۃ اللہ دوسرا سلام کہنا شروع کر دے گا, اور ختم ہوگا جب انسان کا چہرہ بائیں طرف ہو جائے گا, اس وقت اس کا سلام ختم ہو جائے گا. اچھا چیز کے بارے میں معلوم کرنے کا یہ ہوتا ہے کہ وہ کمپنی والوں سے معلوم کر لیں تو اتنا تو پتہ چل جائے گا کہ کون سے جانور کا استعمال کیا گیا ہے, اکثر وہ لوگ بتا دیا کرتے ہیں, ورنہ ظاہر ہے اس کے علاوہ ہم کیا کر سکتے ہیں کہ عموماً ہم کہہ دیتے ہیں کہ حلال ہے, عموماً ہم کہہ دیتے ہیں کہ حلال ہے. کسی کے بارے میں انسان معلوم کر لے تو ٹھیک ہے, اپنی احتیاط کی بات ہے, لیکن عموماً حلال ہوتا ہے. سوال یہ ہے کہ فجر قضا نہیں ہونے کے لیے نصیحت فرمائیں. اور دعا کی گزارش کہ اللہ تعالیٰ فجر کے پابند بنائے۔ فجر کی نماز بہت اہم نماز ہے، اور وہ وقت ہے جس وقت ان قرآن الفجر کان مشہودا، کہ فجر کے وقت جو انسان نماز پڑھتا ہے، اس میں قرآن کی تلاوت کرتا ہے، سورہ فاتحہ پڑھتا ہے، فرشتے اس وقت حاضر ہوتے ہیں، اور یہ فرشتے رات دن کی باریاں ہیں فرشتوں کی جو مقرر ہیں۔ بعض فرشتے دن میں ہوتے ہیں، ان کی ذمہ داری، بعضوں کی رات کی ذمہ داری ہوتی ہے۔ فجر کی نماز میں فرشتے جمع ہوتے ہیں، رات والے فجر تک رہتے ہیں، فجر والے جو صبح آنے والے ہیں، دن میں آنے والے ہیں، وہ فجر میں، تو فجر کی نماز میں سب جمع ہوتے ہیں۔ اللہ تعالیٰ کے پاس یہ جب رات والے فرشتے اوپر جاتے ہیں، اللہ تعالیٰ ان سے پوچھتا ہے میرے بندوں کو کس حال میں پایا، وہ کہتے ہیں نماز پڑھ رہے تھے۔ وہ کہتے ہیں ہم جب ان کے پاس گئے تھے تب وہ نماز پڑھ رہے تھے، ہم وہاں سے جب آئے ہیں تب بھی آخری اب ہم نے ان کو دیکھا کہ وہ نماز پڑھ رہے تھے۔ اور پھر ظاہر ہے اللہ تعالیٰ کی رحمتوں کا نزول ہوتا ہے، فرشتوں میں اس انسان کی وقعت ہوتی ہے کہ دیکھو اللہ تعالیٰ نے ان کے بارے میں سوال کیا، ہم نے ان کے بارے میں تعریف کی ہے، اللہ تعالیٰ کے یہاں ان کی وقعت ہے، تو فرشتوں کے یہاں ان کی وقعت ہوتی ہے، انسان کی حفاظت بڑھتی ہے۔ حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص فجر کی نماز پڑھ لیتا ہے تو اللہ تعالیٰ کی حفاظت میں آ جاتا ہے۔ اب ایسے شخص کو، فجر پڑھنے والوں کو، کوئی پریشان نہ کرے، اس لیے کہ اللہ تعالیٰ نے اس کی حفاظت کی ذمہ داری لی ہے، اور اللہ تعالیٰ کے اس کو پریشان کرنا گویا اللہ تعالیٰ کے مقابلے پہ جانا ہے۔ انسان کی حفاظت رہتی ہے شیاطین سے، برائیوں سے، دن بھر میں اللہ تعالیٰ کی رحمتوں کا اور نعمتوں کا انسان مستحق بنتا ہے۔ صبح صبح کی تسبیحات اور ظاہر نماز پڑھے گا، تسبیحات پڑھے گا، دعا کرے گا، وہ وقت خیر و برکت کا ہے، صحت کے لحاظ سے مفید ہے، اور قیامت کے روز قبر میں جانے کے بعد انسان کو وہ چیز کام آئے گی، اور ظاہر منکر نکیر کے سوال میں انسان کو مدد ہوگی۔ بہت سے منافع ہیں، بہت سے منافع ہیں۔ حدیث میں آتا ہے جو رات کی نماز، عشاء کی نماز مردوں کے لیے خاص طور پہ جماعت کا اہتمام، جو مرد جماعت کے ساتھ عشاء کی نماز پڑھے، عورتیں شروع وقت میں پڑھیں تو وہ نماز کو وقت پر پڑھتے ہیں، جو مرد عشاء کی نماز جماعت سے پڑھتے ہیں گویا آدھی رات قیام کا ثواب ملا، فجر کی نماز بھی جماعت سے پڑھ لی، پوری رات کے قیام کا ثواب اللہ تعالیٰ لکھ دیتے ہیں۔ یہ اللہ تعالیٰ کے احسان ہے، اللہ تعالیٰ نے دینے کے لیے راستے کھلے رکھے ہیں، بس ہمیں تھوڑی سی ہمت کر کے آگے بڑھنے کی ضرورت ہے کہ ان نعمتوں کی، ایک دن کی یہ جو نعمت ہماری جو چھوٹتی ہے، اس کے بدلے میں کتنا بڑا نقصان ہوتا ہے ہمیں نظر نہیں آتا، ہمیں نظر نہیں آتا۔ حدیث میں آتا ہے من صلی البردین دخل الجنہ، جو شخص دو ٹھنڈی نمازیں فجر اور عصر کا اہتمام کر لے تو وہ جنتی ہے۔ اب ظاہر ہے کہ جو نہیں کرتا تو پھر اس کا کیا حال ہے، ان چیزوں پر غور کرنے کی ضرورت ہے۔ اور انسان اپنے دنیاوی نقصان بھی کرتا ہے، دینی نقصان بھی کرتا ہے فجر کی نماز چھوڑنے کی وجہ سے۔ اللہ تعالیٰ تمام کے لیے آسانی بھی فرمائے، ہم تمام کو اللہ تعالیٰ جن میں بھی پابندی نہیں پائی جاتی، اللہ تعالیٰ ان کو اس کی پابندی عطا فرمائے، اہتمام نصیب فرمائے۔ یہ سوچیں کہ اگر صبح ہمارے پاس اگر کوئی ہمیں فلائٹ ہوتی، ہمیں جانا ہوتا، تو ہم پابندی سے بہت اہتمام سے اٹھ جاتے اور اس کا خیال رکھتے۔ رات کو انسان جلدی سے اسباب اختیار کرے، رات کو جلدی سو لے اور اٹھنے کے انتظامات کر لے، اور اس کے لیے جو بھی، اگر ظاہر ہے انسان کو اگر کوئی سفر ہوتا یا کوئی اہم شخص آنے والا ہوتا، مہمان آنے والا ہوتا، انسان اس کے لیے اہتمام کرتا، تو اللہ تعالیٰ سے، اللہ تعالیٰ کے یہاں ضیافت سے بڑھ کر کیا ہو سکتا ہے۔ کوشش کی ضرورت ہے، انسان کوشش کرے، دعا کرے، اور رات کو سونے سے پہلے سورہ کہف کی آخری آیات جو ہیں، آخری پانچ آیات کم از کم وہ پڑھ لے، آخری رکوع والا حصہ ہی پڑھ لے، افحاسب الذین کفروا، وہاں سے لے کر پڑھ لے، انشاءاللہ ضرور اٹھ جائے گا۔ سوال یہ ہے کہ پاکستان کا گوشت، چکن وغیرہ، ہاں عام وہاں چونکہ اکثر حلال ہی ہوتا ہے تو وہاں کا تو معتبر ہے، کوئی حرج کی بات نہیں، بس اتنا ہے کہ وہاں پر ذبح ہوا ہو، وہاں پر ذبح ہوا ہے تو ہم اس کو وہاں کے ذبح کیے ہوئے جانوروں کو عموماً حلال ہی قرار دیا جاتا ہے۔ سوال یہ ہے کہ تبرک جو مشائخ وغیرہ سے انسان حاصل کرتا ہے، اس کی کیا حیثیت ہے؟ ان کی طرف سے مثلا انہوں نے پانی پیا تھا، ان کے پانی تھا، مستعمل تھا، یا جائے نماز تھی، مصلی تھا، استعمال کیا ہوا، تو اس کا کیا حکم ہے؟ और इस बारे में क्या नीयत होनी चाहिए। असल बात यह है कि तबर्रुक ये तो है, और तबर्रुक ऐसी चीज़ है जिसको जो सहाबा के दौर से है, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी सहाबा में देखा, सहाबा ने उसको इख्तियार किया और ये सिलसिला चलता रहा, ये सिलसिला आप सल्लल्लाहु अलैहि वसल्लम के दौर से चलता रहा। एक तो है कि हम कहें नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खसूसियत थी, वो भी थी, लेकिन वहाँ सिलसिला रुका नहीं। सहाबा रज़ियल्लाहु ताला अन्हुम भी तबर्रुक के कायल थे, उनके यहाँ तबर्रुकात हुआ करती थी आप सल्लल्लाहु अलैहि वसल्लम की, और फिर ताबेईन में तबर्रुकात हुआ करती थी अपने बड़ों की, अपने मशायख की, सहाबा की, और ये सिलसिला चलता रहा। एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने मशकीज़े से मुंह लगाकर पानी पी लिया, उमूमन तो बर्तन में निकाल कर पिया जाता था, मुंह लगाकर पी लिया। एक से ज़ायद वाक़यात मिलते हैं, एक मरतबा कोई एक सहाबिया, दूसरी मरतबा दूसरी सहाबिया थी, उन्होंने क्या किया कि वह जहाँ पर आप सल्लल्लाहु अलैहि वसल्लम का मुंह लगा था उसको काट लिया, और काट कर रख लिया, तबर्रुक है, अपने पास रख लिया। आप सल्लल्लाहु अलैहि वसल्लम मिसवाक फरमाते थे, आयशा रज़ी अल्लाह तआला को देते थे, धो लो, आयशा रज़ी अल्लाह तआला पहले वो मिसवाक इस्तेमाल फरमाती थी कि आप सल्लल्लाहु अलैहि वसल्लम का तबर्रुक है। लोग अपने बच्चों को लाते थे वज़ू सल्लल्लाहु अलैहि वसल्लम के पास कि वज़ू का मुस्तमल पानी आप दे दीजिए कि तबर्रुक हम इस्तेमाल करेंगे। आप सल्लल्लाहु अलैहि वसल्लम वज़ू करते थे तो नीचे हाथ बाज़ सहाबा रख देते थे कि पानी हमारे हाथ पर लग जाए, जिसको पानी मिल जाता था अपने चेहरे वगैरह पर उसको मल लेता था तबर्रुक, और अगर किसी को ख़ुद नहीं मिल सका तो जिसको जिसको मिला था उसके हाथ से वो लेकर अपने पास ले लेता था। साबित है, अहादीस में इसका जिक्र है, लेकिन यही बात है कि ये सिलसिला वहाँ रुक नहीं गया, ये सिलसिला चलता रहा चलता रहा, और उम्मत में एक चीज़ तआमुलन रही है, तबर्रुक है, लेकिन उसके बारे में अकायद अकीदे की बात नहीं है कि अच्छा इससे कुछ हो जाएगा। हाँ, अल्लाह ताला ने, अल्लाह के नेक बंदे थे, उसमें इबादत की गई, किसी जुब्बा पहनकर नमाज में कोई कोई लिबास पहनकर उसमें इबादत की गई, और फ़लाने अल्लाह के मकबूल बंदे ने इबादत की थी, कोई मुसल्ला था जिस पर उन्होंने नमाज़ पढ़ी है, तो ज़ाहिर है कि उनकी नमाज़ कबूल हुई। अल्लाह ताला से उम्मीद रखते हैं कि या अल्लाह इसी पर तो उनकी नमाज़ भी कबूल हुई थी, हमारे भी कबूल फरमा ले। उम्मीद के दर्जे में तबर्रुक ये ठीक है, हमारा अकीदा ख़राब ना हो कि इससे कोई हमें निजात मिल जाएगी या हमारे लिए वो ये कुछ कर देगा। इख्तियार तो अल्लाह ताला को है, मांगेंगे अल्लाह ताला से, लेकिन हम इन चीज़ों को एक ये कह सकते हैं कि वसीला बना सकते हैं, इसमें कोई हर्ज की बात नहीं है। अच्छा, ऐसी चीज़ें जो कादियानियों ने बनाई हैं उससे तो बचना है। जो लोग अपने आप को काफिर कहते हैं, जो लोग अपने आप को काफिर कहते हैं, उनकी मसनूआत की बात अलग है, काफिरों का मामला मुख्तलिफ होता है, कादियानियों का मामला मुख्तलिफ होता है। बहुत अहम चीज़ है कि जो कहते हैं कि अच्छा हम मुसलमान नहीं हैं, उनका मामला तो गैर मुस्लिमों वाला है। अब हम देखेंगे कि उन्होंने सही शरी तरीक़े पर जो हलाल चीज़ें हैं वो बेच रहे हैं, हराम बेच रहे हैं, वो हलाल हराम का मामला वहाँ उससे मुतल्लिक़ होगा, उसके लिहाज से हम उस पर अमल करेंगे। लेकिन कादियानियों का मामला यह है कि अपने आप को मुसलमान कहते हैं और इस्लाम के बारे में वो गलत, कुरान के बारे में वो गलत माना कुरान के बयान करते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम पर की ज़ात पर उनकी तरह हमला पाया जाता है, चाहे वो झूठ बोलकर जो भी उसका मना करें, लेकिन वो आप सल्लल्लाहु अलैहि वसल्लम को मान कर ये कहते हैं कि नहीं, लेकिन वो आखिरी नबी नहीं थे, वो मिर्ज़ा ग़ुलाम अहमद क़ादियानी को आखिरी नबी करार देते हैं वो लोग, और फिर वो कहते हैं कि अच्छा ये नबी था और उसने जो कह दिया आप सल्लल्लाहु अलैहि वसल्लम की तालीमात उसने ख़त्म कर दी, वलियाज़ु बिल्ला। तो ये चूँकि धोखेबाज, धोखा देने वाले और लोगों को धोखा देकर इस्लाम से निकाल कर अपने मज़हब में ले जाने वाले, इन लोगों के साथ ताल्लुकात का हुक्म यह है कि इनसे बिल्कुल बायकाट रखा जाए, ताल्लुक़ न रखा जाए, ये हुक्म है। तो ये फ़र्क है गैर मुस्लिमों में और जो अपने आप को मुसलमान कहकर इस तरह धोखा देते हों, उनमें फ़र्क है अहकाम के लिहाज से। सवाल यह है कि सदका और खैरात में फ़र्क क्या है। ये हमारे बोलने के एतबार से है, शरीयत की इस्तेलाह नहीं है। शरीयत की इस्तेलाह में तो सदका इंसान अल्लाह की रज़ा के लिए जो पैसे खर्च करता है, जो कुछ खर्च करता है, पैसे खर्च करता है, अपना वक्त खर्च करता है, ये सब सदक़े में आ जाता है। तो शरीयत की इस्तेलाह में तो बहुत आम है लफ्ज़ सदका, खैरात हम उर्दू में इस्तेमाल करते हैं। तो अमूमन सदका और खैरात का माना हमारी बोलचाल में, आम बोलचाल के एतबार से ये होता है कि इंसान کوئی اللہ کی رضا کے لیے پیسے خرچ کر دے، کسی غریب کو دے دیا، کسی ضرورت مند کو دے دیا، یہ صدقہ خیرات اس کے لیے. دونوں لفظ میں کوئی خاص فرق نہیں ہے ہمارے استعمال کے لحاظ سے، لیکن یہ کوئی شریعت کی اصطلاح نہیں ہے. شریعت میں خیرات ظاہر ہے تو اردو لفظ ہے، تو صدقے کے لیے خیرات کا لفظ استعمال کر لیتے ہیں. اب کون کس معنی میں استعمال کر رہا ہے اس کی مرضی ہے، لیکن عموماً جو استعمال ہوتا ہے اس میں کوئی فرق نہیں ہے. ہاں، میرا مقصد یعنی یہی تھا کہ ہم یہ جو درس کا اللہ تعالیٰ نے سلسلہ رکھا ہے، میں خود اپنے لیے ظاہر ہے کہ میرے لیے سعادت ہے اور ہم سب کے لیے، چونکہ ہم سب ایک ہی درجے میں ایک ہی ساتھ شریک ہیں کہ اچھا ہم مذاکرہ کر رہے ہیں قرآن کی آیتوں کا، احادیث کا، تو بس یہ تھا کہ اس کی قبولیت کے لیے اور اللہ تعالیٰ کی رضا کا ذریعہ بننے کے لیے بھی ہم اس کے بھی دعاؤں کا اہتمام کرتے رہیں. صرف اپنے بارے میں ہم کچھ، مجھے بھی اندیشہ رہتا ہے، تو ہم سب مل کے گویا اس کا اہتمام کریں کہ کہیں ہم خوش فہمی میں مبتلا نہ ہو جائیں، بلکہ قبولیت کی بھی دعا کرتے رہیں. ابراہیم علیہ الصلوۃ والسلام نے کعبہ بنایا، اتنا بڑا کام کیا، دعا کر رہے ہیں ربنا تقبل منا انک انت السمیع العلیم، خوش فہمی وہاں بھی نہیں تھی. تو ہمیں بھی بہرحال یہ ہمارے لیے سبق ہے. ٹھیک ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. انشاءاللہ جمعرات کو پھر جمع ہوں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.